الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يغلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إنا أعطيناك الكوثر فصل لربك وانحر إن شانئك هو الأبتر. صدق الله العظيم. میرے قابل احترام بزرگو، گزشتہ منگل کو ناچیز نے آپ کی خدمت میں ذوالحجہ کے متعلق اور ذوالحجہ کے شروع کے 10 دنوں کے بارے میں 2 باتیں بیان کر دی تھیں. ایک، یکم ذوالحجہ سے 10 ذوالحجہ تک راتوں اور دنوں کی فضیلت، اور دوسرے، 9 ذوالحجہ کی فجر کی نماز سے لے کر 13 ذوالحجہ کی نماز عصر تک تکبیر تشریق کی اہمیت. ان کی تفصیل آپ کے سامنے آ چکی ہے، اور یہ کہ ان 10 دنوں میں رات میں کیا کرنا چاہیے، دن میں کیا عمل کرنا چاہیے، اور ان کا کیا اجر و ثواب ہے، یہ سب آپ کی خدمت میں بیان ہو چکا ہے. آج آپ کی خدمت میں قربانی کی فضیلت، اور قربانی کرنا کیسے شروع ہوا، اور یہ کن کی سنت ہے، اور قربانی کس پر واجب ہے، کس پر واجب نہیں ہے، یہ باتیں آج انشاءاللہ بیان کی جائیں گی. سب سے پہلے یہ سمجھنا چاہیے کہ یہ قربانی کرنا حضرت ابراہیم علیہ السلام کی سنت ہے، اور سرکار دو عالم صلی اللہ علیہ وسلم کی سنت ہے. سب سے پہلے قربانی حضرت ابراہیم علیہ السلام نے کی تھی، اور انہوں نے یہ قربانی اس وقت کی تھی جب انہوں نے خواب میں دیکھا کہ وہ اپنے بیٹے حضرت اسماعیل علیہ السلام کو ذبح فرما رہے ہیں، اور انبیاء علیہ السلام کا خواب سچا ہوتا ہے اور وحی کے حکم میں ہوتا ہے، جس کا مطلب یہ ہوا کہ انہوں نے اپنے بیٹے کو خواب میں اپنے ہاتھ سے ذبح کرتے ہوئے دیکھا، تو گویا یہ اللہ تعالیٰ کی طرف سے ان کو حکم ہو گیا کہ آپ اپنے بیٹے کو ذبح کریں. اس لیے خواب کو دیکھنے کے بعد انہوں نے اپنے بیٹے حضرت اسماعیل علیہ السلام سے اپنے اس خواب کا ذکر فرمایا اور ان سے پوچھا کہ تمہاری اس بارے میں کیا رائے ہے. تو اسماعیل علیہ السلام بھی حضرت ابراہیم علیہ السلام کے بیٹے تھے. انہوں نے بلا تکلف جواب دیا, قال یا ابت افعل ما تؤمر ستجدنی انشاء اللہ من الصابرین. اے ابا جان, آپ کو جو حکم ملا ہے آپ اس پر عمل کر لیجیے, آپ انشاءاللہ مجھے صبر کرنے والوں میں سے پائیں گے. اس طرح حضرت ابراہیم علیہ السلام حضرت اسماعیل علیہ السلام کو ذبح کرنے کے لیے اور حضرت اسماعیل علیہ السلام اللہ کی رضا کے لیے ذبح ہونے کے لیے تیار ہو گئے. چنانچہ حضرت ابراہیم علیہ السلام حضرت اسماعیل علیہ السلام کو ذبح کرنے کی نیت سے مکہ مکرمہ سے ان کو لے کر منا کی طرف روانہ ہوئے. منا مکہ مکرمہ سے 3 میل کے فاصلے پر 2 پہاڑوں کے درمیان ایک بہت لمبا میدان ہے جہاں پر آج کل حاجی قیام کرتے ہیں. جب حضرت ابراہیم علیہ السلام حضرت اسماعیل علیہ السلام کو لے کر منا میں داخل ہونے لگے تو حضرت اسماعیل علیہ السلام کو بہکانے کے لیے شیطان نے کوشش شروع کر دی. جب حضرت ابراہیم علیہ السلام کو پتہ چلا تو آپ نے 7 کنکریاں لے کر شیطان کو ماری جن کی وجہ سے وہ زمین میں دھس گیا اور حضرت ابراہیم علیہ السلام حضرت اسماعیل علیہ السلام آگے بڑھے تو زمین نے شیطان کو چھوڑ دیا. کچھ دور جا کر پھر شیطان حضرت اسماعیل علیہ السلام کو بہکانے لگا تو حضرت ابراہیم علیہ السلام نے پھر اسے اللہ اکبر کہہ کر 7 کنکریاں ماری, پھر وہ زمین میں دھس گیا. جب یہ دونوں آگے بڑھے تو پھر زمین نے ان کو چھوڑ دیا اور پھر آ کر انہیں بہکانے لگا اور کوشش کرنے لگا کسی طریقے سے قربانی کا یہ عمل ہونے نہ پائے. چنانچہ پھر حضرت ابراہیم علیہ السلام نے اللہ اکبر کہہ کر شیطان کے 7 کنکریاں ماری, پھر وہ زمین میں دھنس گیا اور زمین نے اس کو پکڑ لیا. اس کے بعد حضرت ابراہیم علیہ السلام آگے بڑھے اور حضرت ابراہیم علیہ السلام نے اپنے بیٹے حضرت اسماعیل علیہ السلام کو پیشانی کے بل زمین پر لٹا دیا تاکہ ذبح کے وقت ان کا چہرہ سامنے نہ ہو اور چھری چلاتے وقت بیٹے کا چہرہ سامنے ہونے کی وجہ سے اللہ تعالیٰ کا حکم پورا کرنے میں کوئی خلل نہ آنے پائے. لیکن چونکہ اللہ تعالیٰ نے خواب میں ذبح کرنا دکھلایا تھا, ذبح ہونا نہیں دکھلایا تھا, اس لیے جب حضرت ابراہیم علیہ السلام ان کو ذبح کرنے لگے اور چھری چلانے لگے تو چھری نے کام نہیں کیا اور کاٹنے کا کام نہیں کیا. اور جب انہوں نے یہ عمل شروع کیا تو اللہ تعالیٰ کی طرف سے یہ آواز آئی کہ یا ابراہیم کا صدقتا رویا, اے ابراہیم آپ نے اپنے خواب سچا کر دیا. اس کے بعد خواب پر عمل پورا ہو گیا اور ابراہیم علیہ السلام نے اللہ تعالیٰ کے اس حکم کو پورا کر دیا جو بہت بڑا امتحان تھا جس میں وہ پاس ہو گئے. پھر اللہ پاک نے جنت میں سے ایک مینڈھا بھیجا جسے جبرائیل علیہ السلام لے کر تشریف لائے اور آپ سے کہا کہ آپ اس کو ذبح فرما لیں. چنانچہ پھر حضرت ابراہیم علیہ السلام نے بجائے حضرت اسماعیل علیہ السلام کے جبریل امین جو مینڈھا ساتھ لائے تھے اس کو ذبح کیا, اور یہ مینڈھا بھی اللہ پاک نے بھیجا تھا. اس کا بھی ذکر اس آیت میں وَفَدَيْنَاهُ بِذِبْحٍ عَظِيمٍ. اس طرح حضرت ابراہیم علیہ السلام کا امتحان بھی پورا ہو گیا اور بیٹا بھی ذبح ہونے سے بچ گیا, اور مینڈھے قربانی کا ثواب حضرت ابراہیم علیہ السلام کو مل گیا. تو یہ سنت ہے حضرت ابراہیم علیہ السلام کی, اور اس وقت سے حضرت ابراہیم علیہ السلام کے دین میں قربانی کی سنت جاری و ساری ہے, اور حضور صلی اللہ علیہ وسلم کا دین بھی زیادہ تر حضرت ابراہیم علیہ السلام کے دین کے مطابق ہے. بیشتر احکام وہی ہیں جو حضرت ابراہیم علیہ السلام کی شریعت میں تھے, وہی حضور کی شریعت میں ہیں, اس لیے اس کو حضرت ابراہیم علیہ السلام کی سنت کہا جاتا ہے. اس لیے میں نے شروع میں عرض کیا کہ یہ حضرت ابراہیم علیہ السلام کی سنت ہے اور سرکار دو عالم صلی اللہ علیہ وسلم کی سنت ہے. اس طرح یہ قربانی کا عمل شروع ہوا ہے اور انشاءاللہ قیامت تک جاری رہے گا. اسی لیے سرکار دو عالم صلی اللہ علیہ وسلم نے قربانی کے دنوں میں قربانی کرنے کی بڑی فضیلت بیان فرمائی ہے. اس لیے ہم سب کو چاہیے کہ ان فضائل کو توجہ اور دھیان کے ساتھ سنیں, اور پھر ان کے مطابق قربانی کرنے کا جو ثواب عظیم ہے اس کے حاصل کرنے کے لیے اپنی اپنی حیثیت کے مطابق زیادہ سے زیادہ قربانیاں کریں. قربانی اگر واجب ہو تب تو کرنی ہی کرنی ہے, اس کے برابر صدقہ خیرات اور صلہ رحمی کرنا کافی نہیں ہے. لیکن اگر قربانی واجب نہ ہو لیکن قربانی کرنے کی استطاعت ہو تب بھی اس ثواب کے خاطر جو ابھی آپ کے سامنے انشاءاللہ تعالی بیان ہوگا قربانی کر لینی چاہیے. چاہے اجتماعی قربانی میں ایک حصہ ہی لے لیں, اس کا بھی بڑا ثواب ہے. چنانچہ قربانی کی فضیلت حضرت عائشہ رضی اللہ تعالی عنہا کی روایت میں ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم سے مروی ہے کہ بقرعید کی 10 تاریخ کو کوئی نیک عمل اللہ تعالیٰ کے نزدیک قربانی کا خون بہانے سے بڑھ کر محبوب و پسندیدہ نہیں, اور قیامت کے دن قربانی کرنے والا اپنے جانور کے بالوں سینگوں اور کھروں کو لے کر آئے گا, اور ان چیزوں کے بدلے بھی ثواب عظیم ملے گا. نیز حضور سے مروی ہے کہ قربانیاں خون زمین پر گرنے سے پہلے اللہ تعالیٰ کے نزدیک شرف قبولیت حاصل کر لیتا ہے, لہذا تم خوش دلی کے ساتھ قربانی کیا کرو. تو اس حدیث میں قربانی کرنے کی بڑی فضیلت بیان ہوئی ہے. 10 تاریخ سے خاص 10 تاریخ ہی مراد نہیں ہے, بلکہ 10، 11 اور 12 تاریخ کے سورج ڈوبنے تک قربانی کا عمل ہو سکتا ہے, اور اس کا یہ ثواب ہے جو اس حدیث میں بیان کیا گیا ہے. ہاں 10 تاریخ قربانی کرنا افضل ہے, باقی دوسرے اور تیسرے دن قربانی کرنا بلا کراہت جائز ہے. تو ایک تو یہ کہ قربانی کا عمل اللہ تعالیٰ کے ان دنوں میں سب سے زیادہ محبوب اور پسندیدہ ہے, اور قربانی کا جو جانور اللہ تعالیٰ کی رضا کے لیے ذبح کیا جائے تو اس میں ایک تو نیت اللہ تعالیٰ کو راضی کرنے کی ہو, اور جس مال سے وہ جانور خریدا جائے وہ حلال ہو, तो वो कुर्बानी का जानवर अल्लाह ताला के यहाँ कुर्बानी करने वाले के लिए इतना सवाब अज़ीम का ज़रिया है कि कुर्बानी करने के बाद कुर्बानी के जानवर के जिस्म के जो आज़ा आम तौर पर फेंक दिए जाते हैं, जैसे खुर है, सींग है, सर है, बाल हैं, दुम है, उसके जबाड़े वगैरह हैं, गैर ज़रूरी हड्डियां हैं कि लोग उसमें से गोश्त उतार लेते हैं और उनको फेंक देते हैं, लेकिन अल्लाह ताला इतने मेहरबान हैं कि इनका भी कुर्बानी करने वाले को सवाब अता फरमाएंगे। और एक बड़ी फजीलत इस हदीस से ये मालूम हुई है कि इखलास से कुर्बानी करने का ये भी बदला है कि जो ही आदमी कुर्बानी का जानवर ज़िबह करेगा या करता है, तो जो ही कुर्बानी के जानवर के जिस्म से खून ज़मीन पर गिरता है, कुर्बानी अल्लाह ताला के कबूल हो जाती है। इस बिना पर इस हदीस में आपने फरमाया कि तुम कुर्बानी खुश दिली के साथ करो, क्योंकि कुर्बानी आम तौर पर पैसों से ख़रीदी जाती है। कुर्बानी के जानवर पालने वाले लोग तो बहुत कम होते हैं और अक्सर उनमें भी बेचने वाले होते हैं, लेकिन कुर्बानी के जानवर को पालने वाले बहुत कम हैं। आम तौर पर लोग कुर्बानी का पला हुआ जानवर ख़रीद कर ज़िबह करते हैं और उसमें कुर्बानी के जानवर सस्ता भी मिलता है, दरमियानी कीमत का भी मिलता है, बहुत महंगा भी मिलता है। अपनी हैसियत के मुताबिक बहरहाल कुर्बानी का जानवर ख़रीदने के लिए पैसे खर्च करने पड़ते हैं, तो ये जो पैसे खर्च करने हैं ये भी अल्लाह के रास्ते में खर्च करना है और कुर्बानी के जानवर ख़रीदने में खर्च करना है, और उस ख़रीदने में आदमी को दिल तंग नहीं करना चाहिए। जैसे ज़कात आदमी को खुश दिली से अदा करनी चाहिए, फितरा आदमी को खुश दिली के साथ अदा करना चाहिए, ऐसे कुर्बानी एक माली इबादत है, इसको भी खुश दिली के साथ करना चाहिए, और जो पैसे इसमें खर्च हो रहे हैं उसके वजह से दिल छोटा नहीं करना चाहिए। और फिर जो सवाब इसके इवज़ में मिलने वाला है, जिसमें से एक तो अल्लाह ताला की बारगाह में शरफ़ कबूल हासिल करना, दूसरे कुर्बानी के बालों, खुरों और हड्डियों, सींगों के बदले में भी नेकियां मिलना, ये इतना बड़ा सवाब है कि हमारे पैसे इसके आगे कुछ भी नहीं है। इस वजह से भी खुश दिली के साथ सही सालिम बेऐब कुर्बानी के जानवर अपनी हैसियत के मुताबिक ख़रीद कर अल्लाह की रजा के लिए इन 3 दिनों में कुर्बानी करना बहुत ही बायस अजर व सवाब है। इसी तरह हज़रत इब्न अब्बास रज़ियल्लाहु ताला अन्हुमा से मरवी है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बकरीद के दिन फरमाया कि आज के दिन कोई शख्स कुर्बानी से बेहतर अमल नहीं कर सकता, आज के दिन कोई शख्स कुर्बानी से बेहतर अमल नहीं कर सकता इल्ला ये कि सिला रहमी करे। और सिला रहमी का मतलब ये है कि अजीज़ व अकारीब में जो लोग गरीब हों, मोहताज हों, मिस्कीन हों, और उनको पैसों की ज़रूरत हो, तो ऐसी सूरत में अगर किसी आदमी के ऊपर कुर्बानी वाजिब नहीं है, हाँ वो नफले कुर्बानी कर सकता है, तो बाद सूरतों में बजाय नफले कुर्बानी के अगर वो सिला रहमी कर ले और रिश्तेदारों की माली इमदाद कर दे तो इसकी गुंजाइश हो सकती है। लेकिन अगर किसी पर कुर्बानी वाजिब है तो हर सूरत में उसे कुर्बानी करना ही ज़रूरी है, सिला रहमी करने से वाजिब कुर्बानी अदा नहीं होगी। और अगर किसी पर कुर्बानी वाजिब है और मजीद नफली कुर्बानी भी कर सकता है, तो उसके लिए ये भी सूरत है कि वो कुर्बानी अपनी वाजिब तो अदा करे ही करे क्योंकि वो वाजिब है, नफली कुर्बानी भी करे और फिर सिला रहमी भी कर ले, तो दोनों इबादतें जमा हो जाएंगी और दोनों का उसको इंशाअल्लाह ताला सवाब मिल जाएगा। बहरहाल कुर्बानी के अय्याम में कुर्बानी से बेहतर कोई अमल नहीं है, इसलिए इन अय्याम में जहाँ तक हो सके अपनी वाजिब कुर्बानी तो करनी ही चाहिए और खुश दिली के साथ करनी चाहिए। अगर नफली कुर्बानी की भी इस्तेआत हो तो कर लेना चाहिए, इसलिए कि इसका बहुत बड़ा सवाब है, मज़ीद सवाब आगे आ रहा है इंशाअल्लाह। चुनाच 47 रजी अल्लाह ताला अन्हु से रिवायत है कि सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ए फातिमा जाओ अपने कुर्बानी पर हाजिरी दो, क्योंकि उसके खून से जो ही पहला कतरा गिरेगा तुम्हारे सारे गुनाह माफ हो जाएंगे। नहीं तो जानवर कयामत के दिन अपने खून और गोश्त के साथ लाया जाएगा और फिर उसे 70 गुना भारी करके तुम्हारे तराजू में रखा जाएगा। हज़रत अबू सईद खुदरी रज़ी अल्लाह ताला ने जब ये अजीम शान फजीलत सुनी तो बेसाख्ता अर्ज़ किया कि या रसूलल्लाह, क्या ये अजीम फजीलत सिर्फ आले मोहम्मद के साथ ख़ास है, क्योंकि वाकईतन वो इस कार्य खैर के ज़्यादा मुस्तहिक हैं, या आले मोहम्मद और तमाम मुसलमानों के लिए आम है। आपने फरमाया, ये अजीम शान फजीलत आले मोहम्मद के लिए तो बतौर ख़ास है और तमाम मुसलमानों के लिए भी आम है, यानी हर मुसलमान को भी इंशाअल्लाह ताला कुर्बानी करने की यह फजीलत हासिल होगी। अब देखो इस हदीस में कुर्बानी करने की बड़ी फजीलत बयान फरमाई गई है, दो फजीलतें इस हदीस में बयान फरमाई हैं। एक फजीलत यह है कि कुर्बानी का जानवर का पहला कतरा ज़मीन पर गिरते ही कुर्बानी करने वाले की मग़फ़िरत हो जाती है, यानी कुर्बानी करने से कुर्बानी करने वाले की बख्शिश होती है, और कुर्बानी के अमल में कुर्बानी करने वाले की बख्शिश हो जाए तो वो महंगी कुर्बानी से भी बढ़कर है। इसलिए कि हमारे जितने भी पैसे हैं सब अल्लाह ताला के दिए हुए हैं और वो अल्लाह ताला की मग़फ़िरत के सामने चाहे लाखों करोड़ों क्यों ना हो न होने के बराबर है। क्यों कुरान में अल्लाह पाक ने मग़फ़िरत के सिलसिले में काफिरों के मुतालिक कहा है कि क़यामत के दिन जब काफिर अल्लाह ताला का अज़ाब देखेंगे, जहन्नम का अज़ाब देखेंगे, दोज़ख का अज़ाब देखेंगे, तो वो अगर सारी ज़मीन के बराबर सोना भर कर के भी अल्लाह ताला की बारगाह में पेश करके अपने आप को उस अज़ाब से बचाना चाहें तो बचा नहीं सकेंगे। इससे मालूम हुआ कि अल्लाह ताला की मग़फ़िरत इतनी कीमती है, इतनी कीमती है, और अल्लाह ताला की बख्शिश इतनी बड़ी दौलत है, इतनी बड़ी नेमत है कि वो अगर चाहे कितनी ही ज़्यादा माल व दौलत देकर हासिल हो तब भी वो बहुत सस्ती है। ऐसे यहाँ पे समझ लें कि अगर महंगी से महंगी कुर्बानी भी अगर आदमी को करनी पड़े उस मग़फ़िरत के खातिर जो कुर्बानी के जानवर का खून ज़मीन पे गिरते ही कुर्बानी करने वालों को मिले तो ये बहुत सस्ता सौदा है, क्योंकि मग़फ़िरत बहुत बड़ी चीज़ है और हमारे पैसे उसके मुकाबले में बहुत ही कम हैसियत के हैं, बल्कि बेकीमत हैं। तो एक फजीलत तो ये है कि कुर्बानी का अमल ऐसा है कि जैसे ही कोई कुर्बानी अपने जानवर की करेगा, जिस वक्त उसकी कुर्बानी ज़िबह होगी उसी वक्त इंशाअल्लाह ताला उसकी बख्शिश हो जाएगी। दूसरे फजीलत जो इस हदीस में बयान की गई है वो ये है कि कुर्बानी को जब ज़िबह किया जाएगा तो जैसा मैंने अभी थोड़ी देर पहले अर्ज़ किया था कि कुर्बानी के जानवर के बहुत से अज्ज़ा फेंक दिए जाते हैं, जैसे खून बहा दिया जाता है, वैसे भी नापाक है और वो बेकीमत है, उसको बहाया जाता है। इसी तरह उसके सींग फेंक दिए जाते हैं, दुम फेंक दी जाती है। सिरे पाए की जो हड्डियाँ होती हैं वो फेंक दी जाती हैं, जिस्म के अंदर भी जो उसका मैद पेट होता है वो फेंक दिया जाता है। तो कितने अज्जा उसके ऐसे हैं कि जो हमारे आम तौर पर इस्तेमाल में नहीं आते और वो फेंक दिए जाते हैं, लेकिन अल्लाह ताला इतने मेहरबान हैं कि अल्लाह के रास्ते में कुर्बानी करने वाले ने जो जानवर ज़िबह किया है उसके ये नाकारा और फेंके जाने वाले अज्जा भी अल्लाह ताला के यहाँ उसके तोल में रखे जाते हैं। यानी क़यामत के दिन तो आमाल का तोल होगा और वज़न किया जाएगा, जब वज़न किया जाएगा तो उस वज़न के लिए कुर्बानी का जानवर भी तराजू में रखा जाएगा और तमाम अज्जा के साथ रखा जाएगा। वो अज्जा जो कुर्बानी के इस्तेमाल में आ गए और वो अज्जा जो फेंक दिए गए, सबको मिलाकर के पूरा जानवर सही सालिम कुर्बानी के जानवर तो तराजू के तोल पलड़े में रखा जाएगा। और इस हदीस में कि 70 गुना उसको भारी करके रखा जाएगा, मतलब अगर एक मन का बकरा है तो 70 मन का उसे करके तराजू में रखा जाएगा। इस तरह से 70 गुना ज्यादा वजनी करके रखा जाएगा और उस सब के बदले में उसको अजर अजीम और सवाब अजीम मिलेगा। तो भाई ये बहुत ही अजीम शान अमल है और बहुत ही कीमती अमल है, और ये अमल ऐसा है कि बस इन 3 दिनों में ही हासिल हो सकता है। 3 दिन के बाद सारे साल कोई लाख कुर्बानियों की नियत करके लाखों जानवर ज़िबह कर ले मगर उसको ये सवाब नहीं मिल सकता, इसलिए कि इन 3 दिनों के अंदर अंदर ही ये कुर्बानी का अमल है, इसके बाद ये कुर्बानी का अमल नहीं है। बस वो जानवर ज़िबह करना है, वो जानवर ज़िबह करके आदमी एक नहीं हज़ारों ज़िबह करके मुसलमानों में उसे गोश्त तकसीम कर दे, उसमें सदक़े का सवाब मिलेगा, कुर्बानी का सवाब नहीं मिलेगा। कुर्बानी का सवाब तो इन्हीं 3 दिनों के अंदर मिल सकता है, इसीलिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम के ज़माने से आज तक मुसलमान हर साल हज़ारों नहीं लाखों, लाखों नहीं करोड़ों कुर्बानी के जानवर इन 3 दिनों में ज़िबह करते हैं, जिसमें ऊँट भी होते हैं, गाय बैल भैंस भी होती हैं, बछड़े भी होते हैं, बकरे बकरियां भी होती हैं, दुम्बे और भेड़ भी होती हैं, इन सबको कुर्बान करके वो इसका सवाब अजीम हासिल करते हैं। इसलिए हमें भी खुश दिली के साथ इन दिनों में कुर्बानी करने का अमल करना चाहिए। और इस हदीस में एक फजीलत और भी बताई गई है जो कि मुस्तहब और अफजल है, ये कि सबसे बेहतर तो ये है कि आदमी अपनी कुर्बानी का जानवर खुद अपने हाथ से ज़िबह करे, क्योंकि इब्राहिम अलैहिस्सलाम की भी सुन्नत यही है और सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत भी यही है। और इस हदीस में भी आपने फातिमा रज़ियल्लाहु ताला अन्हा से यही फरमाया कि आप अपनी कुर्बानी पर हाज़िरी दो। तो कुर्बानी के जानवर के पास हाज़िरी देने का यही मतलब है कि अगर ख़ुद कुर्बानी कर सकता हो तो अफजल ये कि अपने हाथ से ज़िबह करे, और अगर हाजिर से खुद अपने हाथ से ज़िबह ना करे तो फिर ज़िबह के वक्त वहाँ पर हाजिर रहे, तो हाजिर रहने से भी ये फजीलत हासिल होगी इंशाअल्लाह ताला। तो 3 फजीलतें इस हदीस से मालूम हो गई। इसी तरह हज़रत इब्न अब्बास रज़ियल्लाहु ताला अन्हु से मरवी है कि सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, ईद के दिन कुर्बानी का जानवर ख़रीदने के लिए पैसे खर्च करना, ईद के दिन कुर्बानी का जानवर ख़रीदने के लिए पैसे खर्च करना अल्लाह ताला के यहाँ और चीज़ों में खर्च करने से ज़्यादा अफजल है, इसलिए इन दिनों में कुर्बानी का जानवर ख़रीदने में अपने पैसे खुश दिली के साथ खर्च करने चाहिए और इखलास के साथ हलाल माल से अपनी अपनी हैसियत के मुताबिक कुर्बानी करनी चाहिए। एक और हदीस है जिसमें कुर्बानी के जानवर की बड़ी फजीलत है और कुर्बानी करने का बड़ा सवाब है कि हज़रत ज़ैद इब्न अरकम रज़ियल्लाहु ताला अन्हु से मरवी है कि सहाबा किराम ने अर्ज़ किया, या रसूल अल्लाह, ये कुर्बानी की क्या हकीकत है, यानी हम लोग ये कुर्बानी क्यों करते हैं। آپ نے فرمایا تمہارے باپ حضرت ابراہیم علیہ السلام کی سنت ہے. صحابہ کرام کو کے لیے حضرت ابراہیم علیہ السلام کو باپ آپ نے اس لیے فرمایا کہ سب یہ حضرت اسماعیل علیہ السلام کی اولاد ہیں, اور حضرت اسماعیل علیہ السلام حضرت ابراہیم علیہ السلام کے بیٹے, اس لیے فرمایا کہ تمہارے باپ حضرت ابراہیم علیہ السلام کی سنت ہے. انہوں نے عرض کیا یا رسول اللہ اس میں ہمارا کیا فائدہ ہے؟ آپ نے فرمایا تمہارا فائدہ یہ ہے کہ تمہاری قربانی کے جانور کے ہر بال کے بدلے میں ایک نیکی ملے گی. انہوں نے پھر عرض کیا یا رسول اللہ جن جانوروں کے بدن پر اون ہے اس کا کیا حکم ہے؟ کیا اس پر بھی کچھ ملے گا؟ آپ نے فرمایا اون کے ہر بال کے بدلے میں بھی ایک نیکی ملے گی. سبحان اللہ. تو اب اندازہ کرو کہ جتنے بھی جانور ہیں سب بال والے ہیں, چاہے دمبا ہو یا بھیڑ ہو, بکری ہو یا بکرا ہو, گائے ہو یا بیل ہو, اونٹ ہو, سب کے جسم پر بال ہیں. بس اتنا ہے کہیں بال زیادہ ہوتے ہیں, کہیں بال کم ہوتے ہیں, کسی میں کم ہیں, کسی میں زیادہ ہیں. اور کسی بھی جانور کے جسم کے بال کسی انسان کے لیے گننا آسان نہیں ہے, نہایت مشکل ہے. بس یہ کہہ سکتے ہیں کہ ہزاروں لاکھوں کی تعداد میں ان کے بال ہیں, ورنہ تو کسی ایک جانور کے صرف دم کے بال گننا آسان نہیں, صرف کان کے بال گننا آسان نہیں, صرف سریر کے بال گننا آسان نہیں, باقی جسم کا تو آدمی کیا شمار کر سکتا ہے. لیکن یہ ہے کہ قربانی کرنے کی یہ فضیلت بھی ہے کہ قربانی کے جانور کے جسم پر جتنے بھی بال ہیں ہر بال کے بدلے قربانی کرنے والے کو ایک نیکی ملے گی. جب یہ ہے تو پھر اس کا مطلب یہ ہوا کہ جتنے بھی آدمی قربانی کرے گا تو اس کے پیسے یقیناً محدود ہوں گے, اور وہ گنتی اور شمار میں آ جائیں گے, وہ شمار میں ہوں گے, اور اس کے بدلے جو اس کو اس قربانی کے جانور کے ذبح کرنے پر نیکیاں ملیں گی وہ لامحدود ہوں گی اور بے شمار ہوں گی. تو اس صورت میں بھی قربانی جو ہے وہ کرنا بہت ہی زیادہ نفع کا سودا ہے. اس لیے خوش دلی کے ساتھ جس پر قربانی واجب ہو وہ تو کرے ہی کرے, اگر کسی پر قربانی واجب نہ ہو لیکن حیثیت اور استطاعت ہو, جیسے بعض غریب لوگ بکرا بکری پال لیتے ہیں, بھیڑ دمبا پال لیتے ہیں, تو وہ بھی ہیں تو غریب اور ان پر قربانی واجب نہیں ہے, لیکن اگر وہ یہ قربانی اللہ کی رضا کے خاطر کریں گے تو یہ ثواب عظیم ان کو ہی مل جائے گا. اس طرح سے قربانی کی یہ فضیلت بھی بہت بڑی ہے, جس کی بنا پر ہمیں چاہیے کہ اگر حیثیت ہو اور استطاعت ہو تو اپنی قربانی تو کریں ہی کریں اگر واجب ہے, بلکہ اگر واجب نہیں ہے حیثیت تب بھی کریں تاکہ یہ ثواب عظیم ملے. اس کے ساتھ ساتھ اگر اس سے بھی زیادہ کسی کے اندر حیثیت ہے تو پھر اس کو چاہیے کہ وہ اپنے مرحومین کی طرف سے قربانی کرے, اپنے والد کی طرف سے کرے, اپنی والدہ کی طرف سے کرے, اپنے مرحوم بہن بھائیوں کی طرف سے کرے, اپنے شیخ اور مرشد کی طرف سے کرے, اور سب سے بڑھ کر یہ ہے کہ قربانی سرکار دو عالم صلی اللہ علیہ وسلم کی طرف سے کرے. اس لیے کہ آپ ہمارے سب سے بڑے محسن ہیں, آپ رحمت للعالمین ہیں, آپ ہی کے صدقے طفیل اللہ پاک نے ساری فضیلتیں اور سہولتیں اور آسانیاں ہمیں عطا فرمائی ہیں, اور آپ اس قدر مہربان اور شفیق ہیں کہ آپ نے خود بھی اپنی امت کے ان افراد کی طرف سے کہ جو قربانی دنیا میں نہ کر سکیں گے, آپ نے خود ان کی طرف سے ایک قربانی فرمائی ہے. کیا ٹھکانہ ہے آپ کی شفقت کا اور آپ کی رحمت کا. تو جب آپ اس قدر ہم پر شفیق اور مہربان ہیں, رؤوف الرحیم ہیں, رحمت للعالمین ہیں, اور آپ کے ہم پر بے شمار احسانات ہیں, لہذا ہمیں اللہ تعالیٰ نے اگر توفیق دی ہے اور حیثیت اور استطاعت دی ہے تو ہمیں چاہیے کہ ہم حضور کی طرف سے بھی قربانی کریں تاکہ حضور خدمت میں اس کا ثواب ملے اور آپ ہم سے راضی ہوں اور خوش ہوں, اور ہو سکے تو اہل بیت کی طرف سے بھی کریں, چاروں خلفاء کی طرف سے کریں, چاروں اماموں کی طرف سے کریں, چاروں مشائخ کی طرف سے کریں, اور اپنے دیگر اساتذہ اور اپنے محبین مخلصین کی طرف سے کریں, اور حضور کی سنت پر عمل کرتے ہوئے ایسا کیوں نہ کریں کہ اگر اللہ تعالیٰ نے ہمت دی ہے اور توفیق دی ہے تو ہم یہ اس نیت سے ایک قربانی کریں کہ اللہ اس کا ثواب حضرت آدم علیہ السلام سے لے کر کے حضور صلی اللہ علیہ وسلم کی امت تک, سارے انبیاء علیہ الصلوۃ والسلام اور آپ کی امت میں جو لوگ مسلمان ہوئے ان کو ملے, اور حضور کی امت میں حضور کے زمانے سے لے کر اب تک جتنے مسلمان وفات پا چکے ہیں ان کو ثواب ملے، اور جو اس وقت موجود ہیں ان کو، اور جو قیامت تک پیدا ہوں گے ان سب کو ثواب ملے. اب اندازہ کرو قربانی ایک ہے اور ثواب ساری مسلمانوں کو پہنچایا جا رہا ہے، تو یہ بھی ایصال ثواب کا ایک بہترین موقع ہے اور بہترین طریقہ ہے. اس لیے ہمیں چاہیے کہ خوش دلی کے ساتھ، فراخی کے ساتھ، دل کھول کر زیادہ سے زیادہ قربانیاں کریں، اور اپنی طرف سے بھی کریں، اور اپنے متعلقین کی طرف سے بھی کریں، اپنے مرحومین کی طرف سے بھی کریں، اور ہو سکے تو ایک قربانی سارے مسلمان مردوں عورتوں کی طرف سے کریں، تاکہ ان سب کو قربانی کے ثواب پہنچانے کا بھی ہمیں ثواب ملے. اس طرح سے ان 10 دنوں میں، ان 3 دنوں میں قربانی کر کے ہم بہت زیادہ اللہ تعالیٰ قرب اور اس کی رضا اور خوشنودی اور یہ ثواب عظیم حاصل کر سکتے ہیں. اس لیے ان تمام احادیث خلاصہ یہ ہے کہ 3 دن یعنی 10 ذی الحجہ، 11 اور 12 ذی الحجہ کے دنوں میں، رات میں اور دن میں جو سب سے بہترین عمل ہے وہ قربانی کرنے کا عمل ہے. یہ بذات خود ایک عبادت ہے جس سے اللہ تعالیٰ کا قرب حاصل ہوتا ہے. لہذا جیسے نماز پڑھ کر روزے سے ہم فارغ نہیں ہو سکتے، یعنی نماز پڑھنے سے روزہ نہیں ادا ہو سکتا، ایسے روزہ رکھنے سے نماز نہیں ادا ہو سکتی، ایسے ہی صدقہ خیرات کرنے سے قربانی ادا نہیں ہو سکتی، صلہ رحمی کرنے سے قربانی کا واجب ادا نہیں ہو سکتا. صلہ رحمی اپنی جگہ عبادت ہے بلا شبہ، اور نفل نماز اپنی جگہ عبادت ہے، لیکن قربانی الگ عبادت ہے. جب الگ عبادت ہے تو کوئی یہ کہے کہ بھئی اتنی ساری قربانیاں کرنے کا کیا فائدہ، غربا کی، فقراء کی، مساکین کی امداد کرو اور ان کو پیسے دو تاکہ ان کی غربت دور ہو، تو یہ جواب غلط ہے. یہ ایسے جیسے کوئی کہے بھئی روزے رکھنے سے کیا فائدہ، بس تم نماز پڑھتے رہو یہ بس کافی ہے، تو جیسے یہ جواب غلط ہے ایسے یہ بھی جواب غلط ہے. کیونکہ نماز الگ عبادت ہے، اور روزہ الگ عبادت ہے، حج الگ عبادت ہے، زکوٰۃ الگ عبادت ہے، ایسی قربانی الگ عبادت ہے، ایسی صلہ رحمی بھی ایک الگ عبادت ہے. لہذا ایک کے کرنے سے دوسری ادا نہیں ہو سکتی. جب ادا نہیں ہو سکتی تو لہذا یہ مشورہ دینا کسی کا کہ قربانی مت کرو، بس پیسے غریبوں میں فقیروں میں خیرات کر دو، یہ درست نہیں ہے، اس کے مطابق عمل نہیں کرنا چاہیے. اب دیکھنا یہ کہ قربانی کس پر واجب ہے، تاکہ جن پر قربانی واجب ہے وہ تو ہر حال میں اپنی واجب قربانی ادا کریں. تو یاد رکھنا چاہیے کہ جس پر زکوٰۃ فرض ہے یا فطرہ واجب ہے، اس پر قربانی بھی واجب ہے. اور آپ سب جانتے ہیں کہ جس آدمی کی ملکیت میں 52.5 تولہ چاندی یا 7.5 تولہ سونا یا کچھ سونا، کچھ چاندی، کچھ مالی تجارت، کچھ نقد رقم موجود ہو، اور اس کی مجموعی مالیت 52.5 تولہ چاندی کی مالیت کے برابر ہو، جو تقریباً 40 اور 50 ہزار کے درمیان ہے، اتنی مالیت کا سونا، چاندی، نقد رقم یا مالی تجارت کسی کے پاس ہو، اس پر زکوٰۃ بھی فرض ہوتی ہے، فطرہ بھی واجب ہوتا ہے، لہذا اس پر قربانی بھی واجب ہوگی. ایسے مرد عورت کو بطور خاص اپنا جائزہ لے کر اپنی واجب قربانی ادا کرنے کا اہتمام کرنا چاہیے. البتہ قربانی ایک ایسی صورت میں بھی واجب ہوتی ہے کہ اس میں زکوٰۃ تو واجب نہیں ہوتی لیکن فطرہ واجب ہو جاتا ہے، قربانی واجب ہو جاتی ہے. وہ صورت یہ ہے کہ آدمی غریب ہے، اس کے پاس سونا بھی بقدر نصاب نہیں ہے، چاندی بھی بقدر نصاب نہیں ہے، یا سونا یا چاندی یا نقد رقم یا مال تجارت بھی بقدر نصاب نہیں ہے، یا یہ چاروں چیزیں اس کے پاس ہیں لیکن مجموعہ مل کر کے بھی 52.5 تولہ چاندی کی مالیت کے برابر نہیں ہے، تو اس پر زکوٰۃ فرض نہیں ہے. لیکن اگر اس کی ملکیت میں نصاب کی مالیت کے برابر فالتو ساز و سامان گھر میں پڑا ہوا ہے، جیسے پرانا فرنیچر ہوتا ہے، پرانے برتن ہوتے ہیں، ضرورت سے زیادہ گھر کے اندر ساز و سامان پڑا ہوا ہے جو عام طور پر استعمال میں نہیں آتا، जैसे क्रॉकरी का सामान है, बर्तन है जो शोकेस में या अलमारी में लगे रहते हैं, या बहुत से गद्दे, तकिए और कालीन और कंबल और रजाइयाँ वगैरह हैं जो फालतू बनाकर रखी हुई हैं, और वो साजो नादर कभी कभार मेहमान आ गए तो उनको निकाला जाता है, इस्तेमाल कर लेते हैं, इसके बाद फिर वो रख दिया जाता है और वो स्टोर में ऐसे ही रखा रहता है, अलमारी में बंद का बंद रहता है, साला साल यूं ही बंद पड़ा रहता है, और उनकी मालियत भी हज़ारों रुपये होती है। लिहाजा अगर वो 40-50 हज़ार रुपये या इससे ज़्यादा मालियत का सामान है, तो ऐसी सूरत में ज़कात तो जैसे मैंने अभी अर्ज़ किया फ़र्ज़ नहीं है, कुर्बानी वाजिब हो जाएगी, फितरा भी वाजिब हो जाएगा। इसलिए ऐसे हजरात ख़ास तौर से अपना अपना जायज़ा ले लें, और जायज़ा ले करके अगर उन पर ज़कात फ़र्ज़ नहीं है लेकिन निसाब के बराबर फालतू साज सामान उनकी मिल्कियत में है जिसकी वजह से उन पर कुर्बानी वाजिब है, तो उन्हें चाहिए कि वो अपनी वाजिब कुर्बानी अदा करने का एहतमाम करें। हाँ, अगर किसी के पास इतना फालतू सामान भी नहीं है, बिल्कुल ही गरीब मोहताज मिस्कीन है, न सोना न चांदी न नकद रकम न माले तिजारत और न फालतू साजो सामान बकदरे निसाब, तो ऐसी सूरत में कुर्बानी उन पर वाजिब नहीं है। लेकिन बाद मरतबा कुर्बानी के दिनों में बीसी खुल गई या कहीं से हदिया आ गया या किसी अजीज़ रिश्तेदार ने उसकी खिदमत कर दी और इतने पैसे उसके पास आ गए कि वो कुर्बानी कर सकता है, या वैसे ही उसके पास कुर्बानी के बकदर पैसे जमा है, इसलिए कि कुर्बानी करने के लिए तो 10-12 हज़ार रुपये भी काफ़ी हैं। अब 10-12 हज़ार रुपये किसी के पास हो तो ज़कात नहीं, उस पर फ़र्ज़ नहीं होगी, लेकिन कुर्बानी कर सकता है वो, तो अगर हिम्मत हो और ये सवाब जो कि अहादीस में बयान किया गया है इसके हासिल करने का इरादा हो, तो ऐसे शख्स को भी चाहिए कि बावजूद कुर्बानी वाजिब ना होने के वो कुर्बानी कर ले, तो इंशाल्लाह ताला उसको भी ये सवाब अजीम मिल जाएगा। बहरहाल इन 10 दिनों में इन बहरहाल इन 3 दिनों में जो आने वाले हैं उसके अंदर दो बातें याद रखें। एक तो ये कि 9 ज़िलहिज्जा की नमाज फजर से 12 ज़िलहिज्जा की असर की नमाज तक हर फर्ज नमाज के बाद एक मरतबा तकबीर तशरीक कहने का एहतमाम करें, और दूसरे ये कि 10 ज़िलहिज्जा, 11 ज़िलहिज्जा और 12 ज़िलहिज्जा को कुर्बानी अपनी अपनी हैसियत के मुताबिक ज़्यादा से ज़्यादा करने का एहतमाम करना चाहिए, कि ये अमल बहुत ऊंचा है और इसका सवाब बहुत ज़्यादा है। अल्लाह ताला हम सबको इस सवाब के हासिल करने के लिए ज़्यादा से ज़्यादा कुर्बानियाँ करने की तौफीक अता फरमाए। واخر دعوانا الحمد لله رب العالمين
www.dasquran.com